اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. آج ہم اس کا چیپٹر نمبر 16 پڑھیں گے، ٹھیک ہے جی؟ لیکچر نمبر 16، آدم کا شرف، پیج نمبر ہے 135. اب تک ہم نے جو کچھ پڑھا اس سے ایک ہلکا سا وہ خاکہ بن گیا، نظام کیا ہے، کس طرح یہ سارا نظام لہروں پہ چل رہا ہے، اللہ کے ذہن سے کس طرح، یہ جو ہم نے سر اکبر، روح اکبر اور شخص اکبر پڑھا، یہ اصل میں جب اللہ کے ذہن میں جس طرح چیزیں ہیں وہ ہے. اب یہی بات جب ہم یہاں انسان میں یا اس کی مخلوق میں دیکھتے ہیں تو یہ پھر روح حیوانی، روح انسانی اور روح اعظم بن جاتے ہیں. وہاں پہ یہ اس لیے ناموں کا فرق ہے، جب آپ سر اکبر کہیں تو یعنی کہ وہ اللہ کے ذہن کے اندر جو بات ہے اس کی بات ہو رہی ہے، پھر روح اکبر وہ انرجی جو اس پروگرام کے لیے ضروری ہے، پھر شخص اکبر کہ کس طرح وہ نیچے نزول کر کے پوری کائنات بن رہی ہے. اب یہ پروگرام کا اوپر سے نیچے کا بہاؤ ہے. اب یہاں نیچے کیسے فنکشننگ ہو رہی ہے تو ظاہر ہے جیسے ٹرانسمیشن اسٹیشن کو ڈیفائن کیا گیا، اب ریسیونگ اسٹیشن کو، اب ریسیورز کو کیسے، اب جیسے ٹی وی اسٹیشن سے ایک مین بوسٹر ہوتا ہے، ٹی وی اسٹیشن کے اندر جو پروگرام طے ہوتے ہیں وہ ٹرانسمٹ کیے جاتے ہیں، تو وہ وہاں سے اس کا ریلے کیا جا رہا ہوتا ہے اور یہاں پہ ریسیپشن ہو رہی ہوتی ہے. اب آ جائیں لیکچر نمبر 16 پہ کہ آدم کا شرف کیا ہے. انسان کی دنیا یہ طول و عرض میں، یعنی لمبائی اور چوڑائی دونوں رخوں میں، روشنیوں کے تاروں سے یا روشنیوں کی لہروں سے بنی ہوئی ہے، اور زندگی کی تمام حرکات و سکنات انہی تاروں کے اوپر قائم ہیں. بہت زیادہ فکر طلب یہ بات ہے کہ ان لہروں کی طوالت جس طرح معین ہے، اسی طرح ہر تار کی صفات بھی معین اور مخصوص ہے، اور ہر مخصوص صفت کسی نہ کسی ساخت کو اور کسی نہ کسی نقش کو ظاہر کرتی ہے. اب یہ پیراگراف سمجھنا بہت آسان ہو جائے گا اگر آپ تھوڑا سا اس کو لہروں کی طوالت، یعنی لہروں کی جو لینتھ ہے جس کو آپ انگریزی میں ویو لینتھ کہتے ہیں، جس طرح معین ہے، یعنی کہ یہ لہروں کی ویو لینتھ کہیں سے ڈٹرمن ہو رہی ہے، کسی نے کی ہے، اسی طرح پھر ہر تار یعنی ہر لہر کی صفات بھی معین اور مخصوص ہیں، یعنی کہ پراپرٹیز، اس کی کوالٹیز، اس کے کیریکٹرسٹکس جو ہیں وہ بھی معین اور مخصوص ہیں، یعنی طے شدہ ہیں اور پرٹیکولر ہیں. یعنی ایک لہر میں جو خاصیتیں ہیں، اگر اس کی ایک ویو لینتھ ہے، اس کی ایک فریکوینسی ہے، اس کی ایک پچ ہے، تین چیزیں ہوتی ہیں اس میں لہر میں، ویو لینتھ، فریکوینسی اور پھر پچ. اسی طرح ہر تار کی صفات بھی معین اور مخصوص ہیں، اور ہر مخصوص صفت کسی نہ کسی ساخت اور کسی نہ کسی نقش کو ظاہر کرتی. اب یہ دیکھیں نا کہ اب ایک بچہ ہے وہ بڑا ہی سافٹ اسپوکن ہے، دوسرا بچہ ہے وہ چیخ کے بولتا ہے، تو یہ اس کی پراپرٹیز ہیں، یہ اس کی صفات ہیں، اور یہ اس کے پیچھے جو اس کے اندر لہریں کام کر رہی ہیں یہ ان کی وجہ سے. اللہ حاضر قیاس، یعنی اسی طرح آپ سوچتے جائیں، اب یہ سوچنا دکھا رہے ہیں، ٹھیک ہے، کہ سوچتے جائیں کائنات میں جتنی چیزیں موجود ہیں، جتنے رنگ و روپ ہیں، جتنی صلاحیتیں ہیں، جتنی چیزیں، پھر ان کے آگے جتنے روپ ہیں. اب عام ہے، عام ایک چیز ہے لیکن کتنی اس کی ورائٹی ہے، तो जितनी चीजें फिर आगे उनके जितने रंग और रूप हैं, फिर उनमें जितनी सलाहियतें हैं हर चीज में, फिर जितनी नौएं हैं, और फिर हर नौ के जितने अफराद हैं, जरा गौर करें कितना वसी रेंज है। वो बता के कहा कि हर एक के लिए, हर एक के लिए एक मखसूस तूल हरकत मौजूद है। यानी ये हर बंदे की शक्लो सूरत रंग रूप सलाहियतें नोएं और फिर आगे जितनी भी इनफरादी सतह पे हैं, ये सब का सब मखसूस तूल हरकत की वजह से, किसके, वो वेव्स के तूल हरकत। अब तूल मौज होता है, मौज कहते हैं हरकत को, तो उसे वेव लेंथ कहते हैं, वेव कहते हैं मौज को, तो लेंथ कहते हैं उसकी हरकत को, यानी उसके एक क्रेस्ट से दूसरे क्रेस्ट तक या एक ट्रफ और दूसरे ट्रफ तक, ये लहरों की अगर आप साख्त को जहन में रखें, तो इन्हीं हरकत की मखसूस आमेजश, मखसूस यानी पर्टिकुलर टिपिकल जो कि मुअय्यन कर दिया गया, उनकी आमेजश यानी उनको मिक्स करने से किसी नौ के अफराद की शक्ल व सूरत, ये है सारा निज़ाम। कितने मुख्तसर लफ्ज़ों में, कितने जामे अंदाज में हज़ूर मुर्शिद करीम ने बता दिया कि सारा निज़ाम लहरों पे है, लेकिन हम बस सुना लहरों पे, आगे लहरों की फ्रीक्वेंसियाँ, उनकी हरकतें, उसकी पिच, उसकी फ्रीक्वेंसी, यानी जिसको क्या कहेंगे, तादद कहते हैं इसे फर्स अपना उर्दू में, तो हर एक के लिए एक मखसूस तूल हरकत है, और ये इन्हीं हरकत की मखसूस आमेजश का नतीजा किसी नौ के अफराद की शक्ल सूरत है। अब ताने बाने की स्क्रीन पर जो तस्वीर रोशनियों से बनी हुई है, ये जो ताना और बाना लहरों का, रोशनियों का, एक इसकी वजह से एक स्क्रीन बन गई। अब ये ताने बाने की स्क्रीन पर जो तस्वीर रोशनियों से बनी हुई है, उसका एक रुख खुद तस्वीर है और दूसरा रुख रोशनी के तार हैं। अब इसको जरा सा थोड़ा सा मजीद रुकें यहां। रोशनियों का ताना बाना एक पर्दा बना रही है। तस्वीर का लफ्ज तसव्वुर से है, यानी तसव्वुर जो है वो, और रोशनी भी तसव्वुर को कहा है, तो जो तस्वीर रोशनियों से बनी हुई है, यानी जो तसव्वुरात है हमारे, उसका एक रुख। अब इन तसव्वुरात के भी दो रुख हैं, एक रुख खुद तस्वीर है, यानी वो तस्वीर में क्या चीज दिखाई है, शेर है, गधा है, घोड़ा है, बिल्ली है, चूहा है, जो भी चीज है वो है, और दूसरा रुख रोशनियों के तार हैं जिनसे वो तस्वीर बनी है। रोशनियों के तार, रोशनी कहते हैं फिर वही तसव्वुर को, तो ये जो तारे हैं ये तसव्वुर बन रही हैं, और यही तसव्वुरात आगे तस्वीर बन रहे हैं, और यही, अब इनके दो रुख क्यों बताए, ताकि आपको ये याद रहे कि खलक ना ज़ौजैन, अल्लाह ने इरशाद फरमाया कि मैंने यहाँ हर चीज को दो रुखों पे पैदा किया, तो जब भी हम तख्लीकी निज़ाम को पढ़ेंगे तो ये जोड़ा 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 हर चीज के दोनों रुखों को देखना सीखेंगे, तब जाके बात हमारी बुद्धि में समझ में आएगी, वरना तो बस हम पढ़ते रहेंगे और सर धुनते रहेंगे और एक दिन हम खुद धुने जाएंगे। अब आलम अरवाह में कायनात की मौजूदगी इस तरह से है कि वहां एहसास की दर्जा बंदी नहीं है। आलम अरवाह में कायनात इस तरह मौजूद है कि वहां ये एहसासात की दर्जा बंदी नहीं है। यानी आलम अरवाह में मौजूद कायनात के तमाम अज्जा आलम तखय्यल में हैं, साफ लिखा है आलम तखय्यल में हैं, वो अज्जा ख्याल की हालत में हैं, आलम तखय्यल, यानी वो ख्याल की हालत में हैं, उन्हें कुछ पता नहीं कि ये वो क्यों हैं, कहाँ हैं और किस लिए हैं, क्यों हैं, कहाँ हैं, किस लिए हैं और उनकी पैदाइश का मकसद क्या है। गोया हम अभी भी आलम तखयल में, हमें भी नहीं पता कि भाई हम क्यों हैं, कहाँ हैं, कौन हैं, किस लिए हैं और हमारी इस सारी तखलीक का मकसद क्या है। तो अल्लाह ताला ने उस सकूत को तोड़ने के लिए अफरादे कायनात को आलम तहय्यर से आलम तारुफ में दाखिल करने के लिए अपनी आवाज से समात अता की। जरा सुने कि वो एक सकूत का आलम था, क्योंकि एहसास की दर्जाबंदी कोई नहीं थी, तो सकूत को तोड़ने के लिए उस आलम तहय्यर से निकाल कर उसे आलम तारुफ में दाखिल करने के लिए, आलम तारुफ ताकि वो चीजों को पहचान सकें, अपनी आवाज से समात अता की, यानी कुन कहा। ठीक है, तो वो समात मुंतकिल हुई, आवाज को परसीव करने के लिए, कैच करने के लिए समात हियरिंग पैदा हो गई। जैसे ही अल्लाह ताला की समात मुंतकिल हुई तो उबाद डायमेंशंस, उबाद कहते हैं डायमेंशंस को, यानी सिमतों का तायुन कह लें, हदों का तायुन कह लें, उबाद डायमेंशंस को कहते हैं। तो ये उबाद का पहला दर्जा तखलीक पा गया, यानी फर्द के अंदर समात का पहला नक्श मुरतब हुआ। और समात के बाद साथ ही साथ उसे ये हिस हासिल हुई कि कोई आवाज दे रहा है। जैसे ही आवाज की तरफ जहन मुंतकिल हुआ, पहला दर्जा कि समात पैदा हो गई, फिर वो समात की वजह से जहन आवाज की तरफ मुंतकिल हुआ, यानी उसने सर्च किया कि भाई कौन पुकार रहा है, क्या कह रहा है, तो ये दूसरा उबाद हो गया, या दूसरी डायमेंशन तखलीक में साफ लिखा है ना, या दूसरी सेकंड डायमेंशन वजूद में आ गई। अब ये दूसरी डायमेंशन या उबाद, उबाद जमा है, बोध सिंगुलर है, तो ये दूसरी डायमेंशन या दूसरा बोध जो है ये निगाह है। पहली डायमेंशन क्या बनी, समाज। दूसरी डायमेंशन क्या मुतहरक हुई, हमारी निगाह। अब बसारत के साथ तारुफ की हिस तखलीक हुई। अल्लाह ने कुन कहा, रूहों ने सुना, यानी कि उनके अंदर समात मुतहरक हो गई, वो सुनने की सलाहियत एक्टिवेट हुई, तो उनके अंदर तजस्सुस जागा कि भी कौन पुकार रहा है, किसने आवाज दी। तो अब उनके अंदर उस तजस्सुस ने उसको महमीज कर दिया, किसको, बसारत को, बसारत को महमीज किया। और बसारत यानी देखना शुरू हो गया। जब बसारत के साथ क्या हुआ कि जब निगाह ने काम करना शुरू किया तो तारुफ यानी पहचान शुरू हो गई, तारुफ की हिस तखलीक हुई। जानने और समझने का डायमेंशन, अब ये जानने और समझने का तीसरा डायमेंशन है, जब वो वजूद में आ गया तो कुव्वते गोयाई का मुजाहरा हुआ, यानी तारुफ जो हासिल हुआ उसको एक्नॉलेज करने के लिए एक्सप्रेशन अता हुए। अब आपने बोलना शुरू कर दिया, रूहों ने बोला, अब ये क्या कहा, अलस्तो बे रब्बे कुम, अलस्तो बे रब्बे कुम, सॉरी मैं गलती से कुन कह गया, बहुत माफी चाहता हूं, ये सारा जो बयान हो रहा है ये अलस्तो बे रब्बे कुम है कि किसी ने पूछा कि क्या नहीं हूँ मैं तुम्हारा रब, तो अल्लाह की इस आवाज से समात बेदार हुई, क्या पूछा क्यों पूछा उसकी वजह से बसारत मुतहरिक हुई, फिर तारुफ हासिल हुआ, फिर गोयाई हासिल हुई। कालू बला, फिर उन्होंने वो बोले, कुव्वते गोयाई हासिल होते किसी चीज को रद्द करना या कबूल करने की सलाहियत पैदा हो गई। अब जो बात पूछी गई थी उसको एक्सेप्ट करना या रिजेक्ट करना, ये इंसान को सलाहियत अता हो गई। जब दो रुख एक दूसरे से मुत्तसिल होते और इन दोनों को कई दूसरे रुख मिलकर एक मजमूई हैसियत दे देते हैं, यानी ये दो रुख मिलकर फिर एक मजीद दो रुख मिलकर मजीद दो रुख तह दर तह दर तह, इस तरह दो दो रुखों से मिलकर कई चीज हमारे एक मजमूई हैसियत इख्तियार कर लेती। अब इस इज्तमा का नाम है वजूदे शै, ये भी एक तसव्वुफ की डेफिनेशन है कि शै का वजूद कई जोड़ों से मिलकर बना है। अब इस बात को यूं समझ ले तो इस इज्तमा को वजूदे शै कहते हैं। अब वजूदे शै में मुत्तसिल होने के साथ साथ रुखों का अलग अलग तायुन है, यानी किसी भी शय के वजूद में, किसी भी शय के वजूद में जो चीज होती है उसके दो रुख हैं, वो एक दूसरे से मुत्तसिल भी हैं, जुड़े हुए भी हैं, और उन दोनों को अलग अलग उनका अपना रुख भी है। अब आपस में जुड़े हुए भी हैं, जैसे आपकी हथेली है, अब हथेली का ये जो साइड है ये एक रुख है और इसी हथेली का दूसरा रुख जो है वो इसकी बाहर की तरफ है जो मुट्ठी बंद होने के बाद दिखता है। तो ये दो रुख हैं हर चीज में, ये जहन को तरबियत देनी है हमने कि हम इस तरह से किसी भी चीज के दोनों रुखों को एक साथ मुत्तसिल भी देखें और उनके रुखों का अलग अलग तायुन भी समझें। और ये तायुन ही जमान और मकान है। जब आपको ये समझ आ जाएगी कि ये हर चीज के दोनों रुखों का क्या रुखों का तायुन क्या है, तो गोया आपको जबान और मकान समझ आएगी, क्योंकि हर चीज इन दो रुखों जमानियत और मकानियत से वजूद पजीर हुई है। यानी वजूद अशिया का दरमियानी फसल जमानो मकान, यानी जो चीज कोई चीज के दरमियान की जो असल चीज है उसका एक रुख जमानियत है और दूसरा रुख मकानियत है। अब आलम अरवा में जमानो मकान ही होते, वहां शय का वजूद अमर की शक्लो सूरत में होता है। अब वहां पे शय का वजूद अमर, अब अमर का तर्जमा आप काम करें तो वहां एक काम की शक्ल में है, जैसे मैंने पानी पीना है तो अभी मैंने पिया नहीं है। अब इसी बात को आप तर्जमा करते हैं हमारे यहां अमर का हुक्म, यानी जब सोचें किसी काम को करने के लिए सेट हो जाती है उसको अमर कहते हैं, चाहे आप उसे हुक्म कह लें चाहे इसे काम कह लें। यहां पे ये आलम अरवा में जमानो मकान नहीं होते, वहां पे शय का वजूद अमर की शक्लो सूरत में मौजूद है। अब यहां तक ये बात हो गई। अब अगला जुमला सुने कि हरकत में एक रुख हमेशा गालिब रहता है और दूसरा रुख मगलूब रहता है, यानी जब भी कोई हरकत होगी तो उसके दो रुख होंगे। अब दो रुख हैं तो एक रुख गालिब होगा। मसलन आप किसी के सामने हाथ फैलाते हैं तो क्या हुआ कि आपकी ये पाम जो है, हथेली जो है, ये सामने आ गई तो ये गालिब हो गई ना, वो दूसरा रुख जो है वो छुप गया। ये कानून है कि जब भी हरकत होगी तो उसका दो रुख हैं, लेकिन एक गालिब होगा तो दूसरा मगलूब होगा, और जो रुख गालिब होता है उसी को शख्स अकबर कहते हैं और जो रुख मगलूब रहता है उसे शख्स असगर कहते हैं। اب اگر آپ سر اکبر، روح اکبر اور پھر شخص اکبر کو دیکھیں تو یہ حرکت کا غالب رخ شخص اکبر ہے، یعنی کہ وہ اللہ کی قوت فیصلہ اور اس کے امر کا اظہار وہ ڈومینیٹ کر رہا ہے. کس کو ڈومینیٹ کر رہا ہے؟ شخص اصغر کو. اصغر کہتے ہیں چھوٹے کو، اکبر کہتے ہیں بڑے کو. تو بڑی ذات جو ہے وہ ڈومینیٹ کر رہی ہے اس چھوٹی ذات کو. یہاں سے یہ اب بات واضح ہوتی جائے گی. تو اللہ تعالیٰ نے قرآن پاک میں جہاں تذکرہ کیا ہے کہ ہم نے آدم کو علم الاسماء عطا کیا، اس سے منشا یہ ہے کہ آدم کو روئے زمین کے اوپر جتنی بھی موجودات ہیں ان کے خواص کا علم دے دیا گیا ہے. خواص سے مراد یہ ہے کہ کن چیزوں میں اللہ کی کون سے اسماء صلاحیت بن کر مظاہرہ کر رہے ہیں. صاف لکھا ہوا ہے کہ ایک دیکھیں نا، نفختہ فیہ من الروحی، یعنی صلاحیتیں کوئی خصوصی انسان کے اندر پھونکی گئیں، کیونکہ یہ نفختہ فیہ من الروحی باقی مخلوقات میں نہیں ہوا. وہاں پہ اللہ نے اپنی روح میں سے کچھ نہیں پھونکا ان میں، وہاں صرف کن کہہ کر ان کو بنا دیا، اور الستو بربکم کہہ کر ان کے اندر یہ سارا دیکھنا سننا، قوت گویائی اور سمجھنا اور یہ سارا یہ ان میں پیدا کر دیا. پھر انسان جو ہے اس کے لیے الگ سے صلاحیتیں اس کے اندر منتقل کیں، اور ان صلاحیتوں کے استعمال کا علم یعنی خواص کا علم دے دیا. خواص خاصیتوں کا، خواص سے مراد یہ خاص بات کہ کن چیزوں میں اللہ کے کون سے اسما، کہ کن چیزوں میں اللہ کا کون سا نام صلاحیت بن کر مظاہرہ کر رہا ہے. گویا اللہ کا ہر نام ایک صلاحیت کا استعمال ہے. صاف بالکل. لیکن ہمیں اتنا ذہن کھولنا پڑے گا. میں جس طریقے سے پڑھنے کے بعد آپ کی توجہ اس در دلاتا ہوں، پلیز اگر آپ نے اس کو فالو کرنا سیکھ لیا اور آپ نے کیا تو آپ کو اندازہ ہوگا کہ حضور مرشد کریم کے، دیکھیں ایک پیراگراف ایک جملے میں، دو جملوں میں سوری، تین، یہ تین لفظوں میں، تین جملوں میں انہوں نے کتنا بڑا بات کو سمیٹ دیے. اب اس کو آرام آرام سے سمجھیں گے. اب علم الاسماء سے مراد یہ ہے کہ اللہ تعالیٰ نے چیزوں کے عنوانات، چیزوں کا عنوان یعنی ٹائٹل، پھر ان کی خاصیتوں اور چیزوں کی ماہیتوں، ماہیت ان کی حیثیت کیا ہے، ان کی شکل و صورت کیا ہے، کا علم آدم کو سکھا دیا. یعنی اپنی صلاحیتوں کو استعمال کرنا ہے اور چیزوں کے عنوان، ان کی خاصیتیں، ان کے خواص اور ان کی بناوٹ کا علم آدم کو سکھا دیا. گویا چیزوں کی خاصیتوں اور ماہیتوں کا علم ہی وہ علم ہے جس جو انسان کے شرف کو ظاہر کرتا ہے. یہ فرق ہے کہ آدم کے پاس یہ علم ہے کہ وہ چیزوں کی خاصیتوں کو بھی جانتا ہے اور ان کی ماہیتوں کا بھی علم ہے. آپ ذرا سا غور کریں کہ ہمارے یہ حکمت جو ہے یہ انبیاء کرام کا دیا ہوا علم ہے. انہوں نے کیا بتایا، کون سی جڑی بوٹی میں کون سے خواص ہیں؟ کیا جڑی بوٹی نے خود ان سے بات کر کے بتایا کہ میرے میں گرم مزاج کی ہوں تو میں ٹھنڈے مزاج کی ہوں؟ یہ ساری چیزیں غور کرنے سے ان پہ واضح ہوئیں. تو یہ چیزوں کی خاصیتوں اور ماہیتوں کا علم ہی وہ علم ہے جو انسان کے شرف کو ظاہر کرتا ہے، جس کی بنیاد پر انسان کو شخص اکبر کا درجہ حاصل ہے. سن لیا، انسان کو شخص اکبر کا درجہ حاصل ہے، کیونکہ وہ دوسرا رخ ہے انسان کا، شخص اصغر کا دوسرا رخ ہے. چیزوں کی ماہیتوں، خاصیتوں اور اسماء کے علم کا حامل بندہ اللہ تعالیٰ کی نیابت کے فرائض انجام دیتا ہے، سیکنڈ ان کمانڈ ہو جاتا ہے. افراد کائنات میں نوئے ملائے آلہ ہوں، نوئے ملائکہ ہوں، نوئے اجنہ ہوں، یہ تین نوئے नोए मलाए आला, नोए मलाइका या नोए जन्ना, ये तीन एक तरफ, और नोए नबातात हों, नोए जमादात हों या नोए हैवानात हों, ये तीन, इसमें हैवानात का जिक्र मिस हुआ है, इन सब पर आदम को फजीलत हासिल है, सुन लिया। और यहाँ हम फरिश्तों से डर रहे हैं, साफ लिखा है कि अफराद कायनात में नोए मलाए आला, नोए मलाइका हो, नोए जन्ना हो, नोए नबातात हो, नोए जमादात हो या नोए हैवानात हो, इन सब पर आदम को फजीलत हासिल है। अगर आदम को इल्मुल अस्मा हासिल नहीं है तो वो अशरफुल मखलूकात नहीं है। अब इसके आगे अस्मा इलाहिया को जरा रिपीट किया गया, यही बात जो आपने पढ़ ली है इसी की दोबारा तकरार होने लगी है। इलाहानी किताबें और आसमानी सहाइफ का मुतालिया करने के बाद बखूबी अंदाज़ा हो जाता है कि अल्लाह ताला का तर्ज कलाम और तर्ज तखातब इस तरह है कि वो एक बात को मुख्तलिफ जावियों और मुख्तलिफ पैरायों में बयान करते हैं। कुरान पाक में तफक्कुर करने से महसूस होता है कि कुरान में एक ही बात को बार बार दोहराया गया है, और ये दोहराना तकरार रिपीटेशन है, हालांकि ये तकरार नहीं है बल्कि इंसानी शऊर की सकत के मुताबिक किसी बात को मुख्तलिफ जावियों से बयान किया गया है। यानी कि ये मसला भी हल हो गया कि ये जो रिपीटेशन है ये असल में हमारे शऊर के मुख्तलिफ जावियों को, शऊर को इस काबिल बनाना है कि वो मुख्तलिफ जावियों को अपनी गिरफ्त में ले सके। हम समझते हैं कि वो ये तो वही बात है, नहीं वही बात नहीं होती, हर वक्त बात में कोई दूसरा जाविया भी होता है। तो किसी बात को मुख्तलिफ जावियों से बयान करने का बड़ा फ़ायदा यह कि वह बात जहन नशीन हो जाती है और इंसानी अक्ल व शऊर में इजाफा होता चला जाता है। अल्लाह ताला ये चाहते हैं कि बंदा अल्लाह ताला के तख्लीकी अवामिल में मुख्तलिफ जावियों से, मुख्तलिफ पैरायों से और मुख्तलिफ मिसालों के ज़रिए गौर करे, ये अल्लाह की चाहता है। अल्लाह चाहता है कि हम इस तरह से गौर करें। लफ्जों को समझना ये मानवीयत है, लेकिन फिर उसको अपने अल्फाज में बयान करने की अहलियत, ये गोया उसके अंदर तसर्रफ हो गया, ये तख्लीकी अवामिल में से एक अमल है। तो अल्लाह ताला जब अपनी रबूबियत और खालिकियत का तज़किरा फरमाते हैं तो जमीन पर फैली मौजूदात की मिसाल देते हैं, कभी ज़मीन से बाहर आसमान, कुर्सी और अर्श की मिसाल देते हैं, कभी बादलों से बारिश बरसने की मिसाल देते हैं, कभी बारिश किस तरह बरसती है इसकी मिसाल देते हैं, हवाओं की मिसाल देकर इंसानी शऊर को अपनी तख्लीक की तरफ मतवजो करते हैं। सूरह रहमान में जब अल्लाह ताला ने अपने इनामात और इकरामात का तज़किरा किया तो कई बार इरशाद फरमाया कि अल्लाह की कौन कौन सी नेमतों को जुटलाओगे, ये अल्लाह ताला का तर्ज तखातब है और अल्लाह ताला की ऐसी सिफ्त है जिसमें तगैर और तातुल नहीं होता। यानी ये अल्लाह का अंदाज है बयान करने को और इसमें कोई तब्दीली नहीं होती। तो अल्लाह वालों का भी फिर यही अंदाज होता है क्योंकि वो उनमें भी वो अल्लाह ही की बात को आगे कह रही हो कर रहे होते हैं, इसलिए उनकी बात में भी तगैर और तातुल नहीं होता। जितने भी पैगम्बरान अलैहिस्सलाम तशरीफ लाए सब ने ये बात ज़रूर इरशाद फरमाई है कि हम कोई नई बात नहीं कह रहे हैं, बायसे तख्लीक कायनात सैयदना हज़रत अलैहिस्सलाम ने भी यही इरशाद फरमाया। जब हम पैगम्बरों की तालीमात पर गौर करते हैं तो बावजूद के बात एक ही है लेकिन हर पैगम्बर ने कौम के मिजाज, शऊर और अकली तकाज़ों के तहत अपनी बात को मुख्तलिफ मिसालों में बयान फरमाया। अब हज़रत ईसा ने जब अल्लाह का और कायनात के तख्लीकी रिश्तों का तज़किरा फरमाया तो फरमाया कि गॉड सेड लाइट एंड देयर इट वॉज, अल्लाह ने कहा कि रोशनी और रोशनी का मुजाहरा हो गया। अब इसी बात को सैयदना हज़रत अलैहिस्सलाम ने इरशाद फरमाया कि अल्लाह आसमानों और जमीन की रोशनी है। कुरान पाक में जब जब दौलत प्रस्ती और हिरसो हवस और जखीरा अंदोजी का तस्करा हुआ تو قرآن پاک کے الفاظ میں حضور علیہ الصلوۃ والسلام نے یہ بات اس طرح بیان فرمائی کہ وہ لوگ جو سونا چاندی جمع کرتے ہیں ان کے لیے دردناک عذاب کی بشارت ہے. اب یہ عذاب کہتے ہیں اسے سسٹم سے آؤٹ کر دیا جاتا ہے عذاب. اب یہ آگے مزید وضاحت سنیں. انجیل میں حضرت عیسیٰ نے اس بات کو اس طرح بیان فرمایا کہ اپنے حواریوں سے کہو کہ کوئی آدمی تم سے آ کر یہ کہے کہ سوئی کے سوراخ میں سے اونٹ گزر گیا تو یہ ہو سکتا ہے, لیکن اگر کوئی بندہ تم سے یہ کہے کہ سرمایہ دار جنت میں داخل ہو گیا تو یہ نہیں ہو سکتا. بات ایک ہے لیکن زاویے الگ ہیں. ظاہر ہے کہ جو بندہ عذاب میں گرفتار ہوتا ہے اس پر آسمانی دروازے بند ہو جاتے ہیں. دیکھیں کیا خوبصورت طریقے سے وہ بات, جب میں عرض کرتا ہوں کہ عذاب کا مطلب ہے کہ آپ کو سسٹم سے آؤٹ کر دیا جائے. کیا لکھا ہے کہ اس پر آسمانی دروازے بند ہو جاتے ہیں, یہ عذاب. اصل عذاب یہ الحاظل قیاس جتنی بھی آسمانی کتابیں ہیں ان کے اندر جب تفکر اور تدبر کیا جاتا ہے تو سب ایک ہی بات کا پرچار کرتی ہیں لیکن بیان کرنے کے طریقے مختلف ہیں. خالق اور بندے کا ایک مخصوص رشتہ ہے. خالق نے یہ کائنات اس لیے تخلیق کی ہے کہ وہ پہچانا جائے. خالق نے مخلوق کو محبت کے ساتھ تخلیق کیا اور اس محبت کی وجہ سے کائنات کو زندہ اور متحرک رکھنے کے لیے وسائل فراہم کیے, اور ان وسائل میں ایسی تدبیر, ایسی تدوین اور ایسا تسلسل قائم کیا ہے کہ کسی آن اور کسی لمحے یہ تدبیر اور تدوین تعطل کا شکار نہیں ہوتی. یعنی یہ فلو کنٹینیوس ہے. اس بڑے نظام کو سمجھنے کے لیے اللہ نے ایسے بندے مبعوث فرمائے ہیں جن بندوں کو خود یہ علم سکھا کر اللہ نے نیابت اور خلافت کے اختیارات عطا کیے. یعنی اللہ خود ایسے بندوں کو مبعوث کرنا, نبی بنانا بعثت. زندگی کی حرکات و سکنات قائم رکھنے کے لیے وسائل کی پیدائش, وسائل کی فراہمی, وسائل کی تقسیم کے انتظام کو روحانیت میں تکوین کہا جاتا ہے. اب ان کو سمجھنے کے لیے انتظامی امور میں داخل ہونا اور انتظامی امور میں داخل ہونے کے لیے تکوینی امور کا جاننا ضروری ہے. اب قرآن پاک کے ارشاد کے مطابق تکوینی علوم اللہ تعالیٰ نے صرف آدم کو سکھائے, اور جہاں اپنی نیابت اور خلافت کا تذکرہ فرمایا ہے وہاں بھی پوری کائنات میں صرف آدم کو منتخب کیا ہے. یعنی کہ ہمیں آدم کا خلف بننا ہے. خلف کا مطلب ہوتا ہے کہتے ہیں نا یہ ناخلف ہے, ناخلف نہیں بننا, خلف الرشید بننا ہے. تو یہ چیپٹر اللہ نے کرم کیا جی کہ خیر و عافیت سے آپ کی خدمت میں پیش ہو گیا. تو اس چیپٹر میں آپ نے دیکھا کہ لہروں کے تانے بانے کا تذکرہ شروع ہوا, اور بات کہاں آئی, یہی چل رہا ہے نا, لہروں کا نظام. لہروں کا نظام کس طرح سے وہ لہروں پہ غور کروایا کہ لہر کی طوالت کس طرح سے اس کی اس کا ایمپلیٹیوڈ, اس کی فریکوینسی, اس کی پچ جو ہے یہ مخصوص خاصیتوں کو, کیریکٹرسٹکس کو ریپرزینٹ کرتی ہے, یا وہ آگے یہ کیریکٹرسٹکس بنتے ہیں ان سے. اور اس کے بعد اس سارے بات کو بتایا کہ یہ ہر چیز کے دو رخ ہیں, تو ہر لہر بھی دو رخوں پہ چلتی ہے. ایک طرف وہ زمانیت کو انڈیکیٹ کر رہی ہے اور دوسری طرف مکانیت کو. اور اسی کو بتا دیا ایک قانون کہ بھئی ایک رخ غالب رہتا ہے, ایک مغلوب رہتا ہے. اور ان ساری باتوں کا لب لباب اور خلاصہ یہ کہ تکرار اور بار بار تکرار سے اس نے اسماء الہیہ بتا دیے. اور یہ شرف صرف آدم کا ہے کہ وہ ان چیزوں کا شعور حاصل کر کے अब हम अगर जामिद और पत्थराए हुए जहन के साथ किसी इस्म का विर्द करते रहें तो क्या हमें उसके फयूज़ो बरकात हासिल हो जाएंगे? जी जनाब, जाहिर है कि हरगिज नहीं। जी इरशाद, नो प्रॉब्लम। जी बात करें। आप आलू गोश्त पकाना चाहते हैं, ठीक है जी, किसी शय का आलम में अमर में अमर की शक्ल में मौजूद होना, ठीक है, आपके जहन में ख्याल आया कि आलू गोश्त पकाना चाहिए। अब आपके जहन में आलू है, उसकी कोई डायमेंशंस हैं? अभी पका नहीं, अभी वो इनिशियल स्टेज में है। तो वो इनिशियल स्टेज जहां पे ये जमानियत और मकानियत नहीं है, आखिर उसका भी तो कोई नाम होगा ना, तो उसका नाम अबर बताया गया। भाई साहब, तो अल्लाह ने खुद बताया है, किसी ने नहीं बताया, अल्लाह ने बताया। या सलूना का अन रूह कुल रूह मिन अम्र रब्बी, कहा कि नहीं? तो इस तरह से आप, बहुत शुक्रिया जी कि इतनी जल्दी समझ आ गई। चलें, बहुत खुश रहिए जी, थैंक यू। असल में बात ये थी कि ये इस तरह से मिलकर पढ़ने का सिर्फ एक ही वो है कि किसी तरह से हम एक एक लफ्ज़ को ज़रा गहराई में उतर के समझ लें। बाकी तो समझ आपने, मतलब समझना खुद है और समझाना मुर्शद ने। ये मेरी सआदत है कि मैं आपके सामने पढ़ रहा हूँ, आपने ये शर्फ मुझे अता किया है कि जी आप ज़रा पढ़कर सुनाएं सबक अपना अमोख्ता, वो मैं सुना रहा हूँ। अब इसी बहाने अगर आपकी बत्ती जल जाए तो सुभान अल्लाह, ठीक हो गया जी।